आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यसुको सञ्चार, यसुको सञ्चार, अशान्तिमा डुबे छ संसार, यसुमा ए बहिनी अनन्त जीवन छ,
यसुमा ए बहिनी अनन्त जीवन छ, यसुको सञ्चार, यसुको सञ्चार,
विश्वास गरेर धर्म शास्त्र बाइबल पढेर, यसुमा हे बहिनी अनन्त जीवन छ,
यसुमा हे बहिनी अनन्त जीवन छ, विश्वास गरेर, विश्वास गरेर धर्म शास्त्र बाइबल पढेर, संसारमा आउँछ नि, संसारमा आउँछ नि, घृणा पछि जीवन पाउँछ नि, यसुमा हे बहिनी अनन्त जीवन छ, यसुमा हे बहिनी अनन्त जीवन छ, संसारमा आउँछ नि, संसारमा आउँछ नि, ऋणपछि जीवन पाउँछ नि, यसुमा हे बहिनी अनन्त जीवन छ, यसुमा हे बहिनी अनन्त जीवन छ।
प्रिय श्रोता, अघिल्लो कार्यक्रममा हामीले बाइबल अध्ययन एफिसी 6 अध्याय 1-3 तीन पदसम्मबाट मण्डली सिपाही हो भन्ने विषय अन्तर्गत देख्यौं सिपाहीका सम्बन्धहरू। आज हामी एफिसी 6 अध्याय 4-9 पदसम्मबाट लगातार यही विषय देख्नेछौ। एफिसी 6 अध्याय 1-3 देख्ने शुरू गरौं। यहाँ यस प्रकार लेखिएको छ, छोरा छोरी हो प्रभुमा आफ्ना आमा बाबुको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना बाबु र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, कि तिमीहरूलाई भल होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। त्यसपछि हामी यो चाहिँ छोरा छोरीलाई आफ्ना आमा बाबुको आज्ञा मान्ने उपदेश हो। त्यसपछि हामी अगाडि देख्छौ छोरा छोरीहरूलाई कसरी पालन पोषण गर्नु भन्ने सम्बन्धमा आमा बुबालाई उपदेश छ। एफिसी 6 अध्याय 4 पद हेर्दै अगाडि बढौं। बाबु हो आफ्ना छोरा छोरीलाई रिस नउठाऊ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काऊ। यहाँ उल्लेखित चेतावनी चाहिँ शिक्षा दिने कुरा हो, मतलब आफ्ना छोरा छोरीहरूलाई प्रभुको शिक्षामा र अनुशासनमा पालन पोषण गर्नुपर्छ। यस किसिमको आज्ञा व्यवस्था मुनि आमा बुबालाई दिइएको थिएन। अनुग्रह मुनि त्यहाँ सधैँ पारस्परिक उत्तरदायित्वहरू र परस्पर सम्बन्धका कर्तव्यहरू छन्। यो बाबु आमाको कर्तव्य हो कि बच्चाहरूलाई शास्त्रको सत्यताको सिकाउने र त्यसपछि तिनीहरूको अघि एक नमूनाको जीवन जिउने। आफ्ना बच्चाहरूलाई रिस उठाउनु हुँदैन। विश्वासीको नाताले तपाईँ घरमा परिवारमा पनि विश्वासी जस्तै रहनुपर्छ। यहाँ केवल हे बाबुहरू हो लेखिएको छ, तर यहाँ उल्लेखित बाबुहरूमा आमाहरू पनि समावेश छन्। तर मलाई लाग्छ कि विशेष जोड चाहिँ पितामा बुबामा छ, किनभने बच्चाको अनुशासन गराउने र तालिम दिने कुरा चाहिँ उसको काम हो, उसको उत्तरदायित्व हो। तर यसले आमाको पनि समावेश गर्दछ। आमाको पनि यो कर्तव्य हो र तिनको उत्तरदायित्व पनि। बच्चाहरूलाई रिस उठाउनु हुँदैन। यसको मतलब यो होइन कि तिनीहरूलाई सधैँ लाडले प्यार दिनु। हितोपदेशको लेखकसँग यसको बारेमा भन्ने धेरै कुरा छ। हितोपदेश 13:24 पदमा लेखिएको छ, छडी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्य अवस्थादेखि नै अनुशासनमा राख्छ। हितोपदेश 19 अध्यायको 18 पदमा लेखिएको छ, आशा नहुन्जेल छोरालाई दण्ड देऊ, तर त्यसलाई पिटेर मारि नहाल। हितोपदेश 22 15 पदमा लेखिएको छ, बालकको हृदयमा मूर्खता गाडिएको हुन्छ, खुब पिटाईले त्यो त्यसबाट पूरै निकालिदिन्छ। हितोपदेश 23 13 र 14 पदमा लेखिएको छ, बालकलाई अनुशासन गर्न नछोड, त्यसलाई खुब बेत लगाइस भने पनि त्यो मरिजाँदैन, त आफैले त्यसलाई बेत लगाइस भनेदेखि तैले त्यसलाई मृत्युको मुखदेखि बचाउनेछस्। अनि हितोपदेश 29:15 र 17 पदमा पनि लेखिएको छ, बेत र हप्काईले बुद्धि दिन्छ, तर छाडा छोडेको छोराले आफ्नो आमालाई लाजमा पार्छ। आफ्नो छोरालाई सुधार र त्यसले तँलाई सुख दिन्छ र तँलाई सब किसिमको आनन्द मिल्छ। मित्र, ती बाल बच्चाहरू जो ढिट छन्, नटेर्ने अटेरी छन्, तिनीहरूलाई कहिले कहीँ कोरा लगाउनु पर्दछ। यो कुरा मनमा राख्न आवश्यक छ कि बाबु आमा क्रोधमा भएको बेला, अधिक रिसाएको बेला बच्चाहरूलाई कोरा लगाउनु हुँदैन। यो स्पष्ट रूपमा भनिएको छ, हामीले कहिले पनि आफ्ना बच्चाहरूलाई रिस उठाउनु हुँदैन। यसको मतलब तिनीहरूले यो सोच्न लगाउनु हुँदैन कि हामीले तिनीहरूलाई बेकारमा अनावश्यक रूपमा अनुशासन दिइरहेका छौं, अनि यसले तिनीहरूलाई रिस उठाउँछ। यसले मनोवैज्ञानिक तवरमा केही मानसिक आघात पुर्याउँछ। हजुर, तर तिनीहरूलाई सही समयमा सही अवस्थामा अनुशासन लगाउनुपर्छ। हितोपदेश 23 अध्यायमा हामीलाई भनिएको छ, जब हामी आफ्ना बच्चाहरूलाई बेत लगाउँछौ, कोरा लगाउँछौ, तिनीहरू मर्ने छैनन्। मलाई याद छ कि मेरो आमाले बुबाले भन्दा धेरै कोरा लगाउनुभयो। जब मैले आमाबाट कोरा पाउँदथे, जब कुनै शैतानी काम गर्दथे, तब मलाई लाग्थ्यो किन म जस्तो असल केटालाई यति धेरै कोरा लगाउने। मैले यो कुरा सिकेँ कि जब आमाले मलाई पिट्नुहुन्थ्यो, तब चर्को स्वरले यसरी चिच्याउँदा आमाले मलाई पिट्नबाट छोड्नु हुन्थ्यो, मलाई मार्यो, मलाई मार्यो, किनभने तिनी चाहँदैनन् कि छिमेकीले सुनेर यो भनेको, ओ त्यस केटालाई आमाले मारिरहेको छ। यसरी मैले कम सजाय पाउने उपायको आविष्कार गरे। निश्चय नै मेरो आमाले मलाई मार्न कोसिस गरिरहेकी थिइनन्, बरु तिनले मलाई खाली आवश्यक सजाय मात्र दिइरहेकी थिइन्। आफ्नो छोरालाई सुधार र त्यसले तलाई सुख दिन्छ र तलाई सबै किसिमको आनन्द मिल्छ। ख्रिस्टियन घरमा बच्चालाई ख्रिस्टियन शिक्षा दीक्षामा हुर्काउनु पर्दछ, ताकि ख्रिस्टसँगको घनिष्ठ सम्बन्धमा आउन सकुन् र जब संसारसँग सम्पर्कमा आउँछ सुरक्षित हुन सकुन्। हरेक बाबुआमाले आफ्ना बच्चाहरूलाई ख्रिस्टको उद्धारको ज्ञानमा डोर्याउनुपर्छ, अनि यो हाम्रो उत्तरदायित्व हो। एफिसी 6:4 अन्तिम खण्डमा लेखिएको छ, तर प्रभुको अनुशासन र चेतावनीमा तिनीहरूको पालन पोषण गर। अनुशासन र चेतावनी अर्थात शिक्षा दिने काम प्रभुको नाममा प्रशासन गर्नुपर्दछ, त्यो चाहिँ महत्वपूर्ण कुरा हो। पाउले सबभन्दा पहिले अधीनता वा समर्पणताको अन्तर्गत घरमा परिवारमा पति र पत्नी सम्बन्धको विषयको उद्देश्य दिए, त्यसपछि बाबु आमा र बच्चाको सम्बन्ध। अहिले पावल घरबाट परिवारबाट काम गर्ने जग्गामा सर्दछन्। यहाँ चाहिँ बेग्लै परिस्थिति छ, किनभने त्यहाँ घरमा पाइने प्रेमको बन्धनहरू छैनन्। तैपनि पवित्र आत्माले भरिएको परमेश्वरको सन्तान एक आपसमा अधीनतामा हुनुपर्दछ। 5-8 पदमा लेखिएको छ, कमारा हो, डर र कम्पसात साँचो हृदयले ख्रिस्टलाई गरे झैं यो संसारका तिमीहरूका मालिकहरूको आज्ञा पालन गर। मानिसहरूलाई खुशी पार्नेलाई झैं आँखाको लागि मात्र देखावटी काम नगर, तर ख्रिस्टका दासहरू झैं साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर। मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर। यो जानेर कि चाहे त्यो कमारा होस् चाहे फुक्का, जसले असल काम गर्दछ त्यसले प्रभुबाट सोही बमोजिम पाउनेछ। मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर र धम्की दिन छोड। यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गीयमा हुनुहुन्छ र उहाँमा पक्षपात छैन। दासहरू शरीर अनुसार आज्ञाकारी हुनुपर्दछ, मतलब दासहरू नोकरहरू यहाँ पृथ्वीमा मालिकहरूको आज्ञा पालन गर्नुपर्दछ। ख्रिस्टियन दासहरूले वा सेवकहरूले खालि मालिकले हेरिरहेको बेला चाहिँ अति नै धेरै विश्वासयोग्य काम गर्ने देखाउने, तर मालिकले नहेरिरहेको बेला चाहिँ काम नगर्ने त्यस्तो हुनुहुँदैन। अर्को शब्दमा कामचोर बन्नु हुँदैन। तिनीहरूले खालि मानिसलाई खुशी पार्नेवाला मात्र हुनुहुँदैन। अर्को शब्दमा तिनीहरूले आफ्ना मालिकलाई मखर लगाउनु हुँदैन। उसको सेवा काम ख्रिस्टको दास वा सेवकहरूको जस्तै हुनुपर्छ। हृदयभित्रबाट विश्वासयोग्य र परमप्रभुको इच्छा अनुसारको काम हुनुपर्छ। मित्र, काम गर्ने नोकरी गर्ने ख्रिस्टियनमाथि साथै काम लगाउने मालिकमाथि उत्तरदायित्व हालिएको छ। यो चाहिँ काम लगाउने मालिक र काम गर्ने कर्मचारी सम्बन्ध हो। पाउलको दिनमा अहिलेको जमानामा भन्दा धेरै मालिक र दास बीच खास भिन्नता विभाजन थियो। यो कुराको याद राखौं कि यो सम्पूर्ण खण्ड एफिसी 5 को 21 पदमा आरम्भ भए थियो, जुनले भन्छ, परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। मित्र, यो कुरा सन्डे वा आइतबार वा शनिबार सेवाको दिनको लागि सही सुनाइ पर्दछ, तर सोमबार बिहानको बारेमा नि के? जब हामी काम गर्न आफ्नो कार्यालय वा जुनै ठाउँमा जान्छौ, ख्रिस्टियन कामदारी कर्मचारीहरू यो ख्रिस्टियन मालिकको फ्याक्ट्रीमा उद्योगमा काम गर्दछन्, उनीहरूलाई मालिक कहाँ गएर के गर्नुपर्ने हो सो सोध्न जान आवश्यक पर्ने छैन। मलाई धेरै व्यापारहरूको बारेमा थाहा छ जुन समर्पित ख्रिस्टियनहरूद्वारा चलाइएको छ। तिनीहरूसँग आराधना सेवा कम्पनीको समय छ। तिनीहरूले आराधना सेवामा गएको बेलामा पनि आफ्ना कर्मचारीहरूलाई पैसा दिन्छन्। तिनीहरू समृद्ध भएका छन्। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभएको छ। तिनीहरूलाई युनियन मजदूर संगठनको आवश्यक छैन। मित्र, हामी यहाँ खालि ख्रिस्टियनहरूको बारेमा मात्र कुरा गरिरहेका छौं, अर्थात ख्रिस्टियन कामदारी र ख्रिस्टियन मालिकहरूको बारेमा। यसरी दुवै मालिक र कामदारीहरूको आफ्नो आफ्नो उत्तरदायित्व छ। यो अनुमान लगाइन्छ कि पूरा रोमी साम्राज्यभरि करिब 12 करोड़ जनसंख्यामा आधा चाहिँ दासहरू थिए। ख्रिस्टियन नीतिले कहिले पनि दासत्वको खराब प्रथालाई आक्रमण गरेन, बरु यो दास कहाँ गुमेका उसलाई माथि उठायो, ख्रिस्टमा उसको स्वतन्त्रताको भरोसा दिलाएर। सुसमाचारले खास दासत्वको निन्दा गर्दथ्यो। यसले आखिरीमा मानिसहरूको शरीरहरूबाट दासत्वका संगलाहरू तोडिदियो र तिनीहरूको दिमाग मनहरू र हृदयबाट ती बन्धनहरू काटिदियो। हजारौं दासत्वहरू ख्रिस्टका आए, जुन हामी रोमी 16 अध्यायमा सिकिसकेका छौं। त्यहाँ उल्लेखित धेरै नामहरू दासहरू थिए। मित्र, यो निश्चय नै दासत्व प्रथा गलत प्रथा थियो। 5 पदमा लेखेको छ, कमारा हो, डर र कम्प साथ साँचो हृदयले ख्रिस्टलाई गरे झैं यस संसारका तिमीहरूका मालिकको आज्ञा पालन गर। दासहरू आफ्ना मालिकहरूप्रति आज्ञाकारी हौ। यसले यो कुराको प्रकट गर्दछ कि ख्रिस्टियनिटी दासत्वको खराब दुष्ट अभ्यासको विरूद्धमा क्रान्तिको उक्साएन, भड्काएन। यसले सुसमाचारको प्रचार गर्यो, जुन अरू संसारमा भएका कुनै क्रान्तिभन्दा महान क्रान्तिकारी भयो, जुनले हरेक क्षेत्रमा खास क्रान्ति ल्यायो र ल्याउँदछ। यहाँ पावल भन्छन्, हे दासहरू, शरीर अनुसार जो तिमीहरूका मालिकहरू छन् तिनीहरूको आज्ञालाई पालन गर। यसले यो कुराको स्पष्ट पार्दछ कि दासत्व खालि मानिसहरूको शरीरसँग मात्र लागू हुँदथ्यो, तिनीहरूको आत्माहरूसँग होइन। यो आज्ञाकारिता डर र कम्पको साथ हुनुपर्दथ्यो। यसको मतलब मालिकको अघि जाडोले कामेको जस्तै थरथर डरले काम्नु भनेको होइन, तर यसको मतलब मालिकलाई आदर र मानसँग व्यवहार गर्नु हो। तिनीहरूको हृदयको सच्चाईमा भनेको चाहिँ त्यहाँ कुनै कपट छलको कलंक हुनु हुँदैन। अर्को शब्दमा कामचोर हुनु हुँदैन। मालिक आउँदा चाहिँ काममा धेरै विश्वासयोग्य भई टोपल्ने, अनि मालिक नहुँदा चाहिँ काम नगर्ने, त्यस्तो काम व्यवहार कहिले पनि ख्रिस्टियनको जीवनमा हुनुहुँदैन। दास वा सेवकको आज्ञाकारिता
ख्रिष्टलाई गरे झैको हुनुपर्दछ। त्यसले यो देखाउँछ कि दासलाई अवनतिको निज स्थान ओहदाबाट माथि उठाइएको छ, जहाँ उसले मालिकको निम्ति उसको नजरमा आज्ञाकारी र विश्वासयोग्य पूर्वक काम गर्दथे। अहिले ऊ ख्रिष्टको दास हुन् र ख्रिष्टले उसलाई स्वतन्त्र गर्नुभएको छ। उसले स्वर्गीयमा हुने आफ्नो मालिक स्वामीको प्रसन्न गर्ने उसको प्रयत्नमा उसले संसारिक स्वामी मालिक भन्दा अझ धेरै गरेर उहाँको हेर्नुपर्दछ। संसारिक मालिकले खालि दासहरूको शरीरहरूलाई नियन्त्रण गर्न सक्थ्यो, ख्रिष्टका दासहरूले आफ्ना आत्मा प्राण त के आफ्ना सारा व्यक्तित्वहरू उहाँलाई अर्पण गरेका छन्। यो कुराको याद राखौं कि पावलले आफै स्वयंलाई येशु ख्रिष्टको बन्धुवा दास भनेका छन्। पछमा भनिएको छ, मानिसहरूलाई खुशी पार्ने झैं आँखाको लागि मात्र आँखाको अघि मात्र देखावटी काम नगर, तर ख्रिष्टका दासहरू झैं साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर। यसले यो देखाउँछ कि तिनीहरूको मनोवृत्तिहरूले आफ्नो ख्रिष्टियन सेवाको प्रतिबिम्बित गर्नुपर्दछ। जब परमेश्वरका सन्तान, चाहे ऊ दास होस् वा मालिक, चाहे कर्मचारी होस् या काम लगाउने मालिक, यदि उसले ख्रिष्टलाई खुशी पार्ने आफ्नो जीवनको लक्ष्य राखे, तमाम युनियनबाजी, मजदूर संगठन इत्यादिका समस्याहरू खत्तम हुने थिए। केले मानिसका सांगलाहरूलाई तोड्दछ त? केवल ख्रिष्टको सुसमाचारको शक्तिले। उहाँले तपाईंलाई स्वतन्त्र तुल्याउनेछ। युहन्ना 8:36 पदमा लेखिएको छ, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ भने तिमीहरू वास्तवमा स्वतन्त्र हुँदछौ। ख्रिष्टले नै स्वतन्त्रताको प्रदान गर्नुहुन्छ। आज हजारौं मानिसहरू रक्सी, जाँड, मध्य, नशालु औषधि, हरेक किसिमका पापको दासत्व मुनि फसेका छन्। त्यहाँ हरेक क्षेत्रमा दासत्व छ। मित्र, हामी ख्रिष्टको दास हुनुपर्छ, न कि कुनै कुराको, कुनै व्यक्तिको। टार्ससको सौल आफ्नो यहुदी मत धर्मका दास थिए। ऊ फरिसी थिए। जब उनी ख्रिष्ट कहाँ आए, उसलाई स्वतन्त्र बनाइयो, तर तत्कालै उसले नयाँ मालिक कहाँ समर्पण गरेर भन्यो, प्रेरित 9:56, हे प्रभु, तपाईँ मैले के गरेको चाहनुहुन्छ? उनी येशु ख्रिष्टको बन्धुवा दास भने। प्रभुले सेवकलाई उच्च स्थान ओहदामा उठाउनु भएको छ। उहाँले कामदार लेबरलाई पनि आदर मुनि दिनुभएको छ। कुनै पनि फरक पर्दैन, चाहे कुनै मानिस कुनै कार्यालयको अति नै ठूलो मानिस होस् या अति नै तल्लो निज ओहदाको मानिस। कामदारी, यदि ऊ परमेश्वरको सन्तान हो भने उसले भन्न सक्छ, म प्रभु येशु ख्रीष्टलाई सेवा गर्दछु। विलियम क्यारी जुत्ता बनाउने मानिस थिए र विदेशमा प्रचारकको रूपमा जान निवेदन दिए। कसैले उसलाई सोधे, तिम्रो व्यवसाय के हो? वास्तवमा उसले बदनाम गर्न त्यो प्रश्न सोधेका थिए, किनभने उनी अभिषेक गरिएको सेवक थिएनन्। विलियम क्यारीले उत्तर दियो, मेरो व्यवसाय प्रभुको सेवा गर्ने हो र आफ्नो खर्चको निम्ति जुत्ताहरू बनाउँछु। ओ, ख्रिष्टको सेवक थिए। ओ, आज मानिसहरू त्यस किसिमको काम गर्ने कामदारहरू भए। यसले सम्पूर्ण लेबर हृदयको बदल्ने थियो। 9 पदमा लेखिएको छ, मालिकको आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर र धम्की दिन छोड। त्यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा पक्षपात छैन। मालिकको बारेमा पनि केही कुरा भनिएको छ। यदि तपाईँ काम गराउनेवाला मालिक हुनुहुन्छ भने ख्रिष्टको सामने तपाईँ खाली अर्को एक साधारण आम मानिस हुनुहुन्छ। उहाँ कुनै व्यक्ति विशेष प्रतिपक्षपाती हुनुहुन्न। उहाँले लेबर सेवकको बारेमा जुन कुरा भन्नुहुन्छ त्यो तपाईँको निम्ति पनि लागू हुन्छ। तपाईँ पनि उही एउटै वर्गमा आउनुहुन्छ, किनकि तपाईसँग पनि मालिक छ अनि तपाईँको मालिक ख्रिष्ट हुनुहुन्छ। यो कामदारी र मालिकको ख्रिस्टियन सम्बन्ध हो, उत्तरदायित्व र पारस्परिक छ। मालिकहरूले मालिकका रूपमा आफ्नो स्थान, आफ्नो ओहदाको फाइदा उठाउनु हुँदैन। तिनीहरूले आफ्नो अधिकार र शक्तिको दुरूपयोग गर्नु हुँदैन, तिनीहरूले हप्काउनु हुँदैन। ख्रिष्टको व्यक्तिमा स्वामी र सेवक एउटै स्तरमा छन्। तिनीहरू ख्रिष्टमा दाजुभाइ हुन्। हामी यसको बारेमा फिलोमनको पत्रमा व्यावहारिक उदाहरणहरूको देख्छौ। फिलोमन मालिक थिए, ओनेसिमस चाहिँ दास थिए। ओनेसिमस आफ्नो मालिकको घरबाट भागे र त्यस दिनको व्यवस्था अनुसार उसको मालिकले उसलाई मृत्युदण्ड दिन सक्थ्यो, तर ओनेसिमसले ख्रिष्टलाई विश्वास गरिसकेपछि पावले उसलाई आफ्ना मालिक फिलेमोन कहाँ पठाए र उसको हातमा एउटा पत्र पनि दिए। यो नै पावले लेखे फिलोमन 1:15-16 किनभने सायद तिमीले उसलाई सबै थरीका निम्ति प्राप्त गर्न सक भनेर नै ऊ केही समयका निम्ति तिमीबाट अलग भएको होला। अब एउटा दास जस्तो होइन, तर दास भन्दा बढी एउटा प्यारो भाइ जस्तो, विशेष गरी मेरो लागि, तर झन व्रत गरी तिम्रा दुवै शरीरमा पनि अनि प्रभुमा पनि। जब दुवै मालिक र कामदारी विश्वासीहरू हुन्छन् भने तिनीहरू आपसमा दाजुभाइ हुन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।